الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وشفيعنا ومولانا محمدا عبده ورسوله صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم سورة أنزلناها وفرضناها وأنزلنا فيها آيات بينات لعلكم تذكرون گزشتہ مجلس میں اللہ کے کرم سے سورہ احزاب مکمل ہوئی تھی، اللہ تعالیٰ اس کے احکام پر ہمیں عمل کی توفیق عطا فرمائے۔ آج کی اس مجلس سے سورہ نور کو شروع کر رہے ہیں۔ یہ سورت 18ویں سپارے میں ہیں اور سورت کا نام ہے نور، اور نور کا معنی تو آپ جانتے ہیں، روشنی کا معنی آتا ہے۔ جو آدمی اس سورت میں اللہ تعالیٰ نے جو باتیں بیان فرمائی ہیں ان پر عمل کرے گا تو اللہ اس کی زندگی کو نور اور روشنی والی بنا دیں گے، اس کی زندگی اس صورت پر عمل کی برکت سے انشاءاللہ نورانی بن جائے گی۔ ایسے اس صورت میں اللہ تعالیٰ کے نور کا ذکر ہے، اللہ کا نور، نور الہی، اور اللہ تعالیٰ کا نور وہ پاکیزہ نور ہے کہ جس نور کی برکت سے یہ ساری کائنات، ساری دنیا اور دنیا کی تمام چمک دمک، یہ سب اللہ تعالیٰ کے نور کی برکت ہے۔ اور اللہ کا نور کیسا پاکیزہ نور ہے وہ آگے آیت آ رہی ہے سورت میں، تب انشاءاللہ اس پر تفصیل سے روشنی ڈالیں گے۔ یہ سورت بھی ہجرت کے بعد اللہ تعالیٰ نے اتاری ہے. حضرت نبی پاک صلی اللہ علیہ وسلم جب ہجرت کر کے مدینہ پاک تشریف لے گئے تو مدینہ تشریف لے جانے کے بعد اللہ تعالیٰ نے اس سورت کو اتارا ہے. اس سورت میں شریعت کے اسلام کے کچھ خاص خاص قانون جس کو ہم قاعدہ قانون کہتے ہیں، لا بھی کہا جاتا ہے، ایسے خاص خاص قاعدے اور قانون کا اس میں بیان ہے. بلکہ قاعدے قانون تو سب الگ الگ ہوتے ہیں. دنیا میں آپ جانتے ہیں کہ ایک دیوانی کورٹ ہوتی ہے، لیبر کورٹ ہوتی ہے، کرمنل کورٹ بھی ہوتی ہے. تو اس صورت کے اندر جو قاعدے قانون ہیں اس کا تعلق کرمنل کورٹ سے ہے. اللہ تعالیٰ نے اسلام مذہب کو ایک مکمل مذہب بنایا ہے، کامل مذہب ہے، اور قرآن وہ پوری اور کامل کتاب ہے کہ اس میں ہر طرح کی ضرورت کی رہبری ہے. تمام قسم کی انسانوں کی ضرورت اللہ تعالیٰ نے اس قرآن میں بیان فرما دی ہے. ایک انسان کو زندگی گزارنے کے واسطے پاکیزہ معاشرہ، پاکیزہ سماج، صاف ستھری سوسائٹی کا ملنا بھی بہت ضروری ہے. اگر پاکیزہ سماج ہوگا، پاکیزہ ماحول ہوگا، تو ایک انسان بہت سکون اور چین سے زندگی گزارے گا. اور اگر گندا سماج ہو، معاشرہ اور سوسائٹی گندی ہو، تو پھر ایسے معاشرے میں، ایسی سوسائٹی میں، ایسے سماج میں انسان کی زندگی کو سکون اور چین نہیں مل سکتا. اس مبارک صورت میں اللہ تعالیٰ نے وہ قانون بیان فرمائے جس کی وجہ سے ہمارا سماج پاکیزہ بنتا ہے، معاشرہ پاکیزہ بنتا ہے. اور سماج پاکیزہ ہوگا تو ہر ایک انسان کی زندگی سکون اور چین والی ہوگی. مرد بھی سکون سے رہیں گے، عورتیں بھی سکون اور چین کے ساتھ رہے گی. ہر ایک کو چین اور سکون والی زندگی نصیب ہوگی. پھر اس صورت میں اللہ تعالیٰ نے ایک عجیب و غریب قصہ بھی بیان فرمایا ہے. ایک بہت مبارک عورت، بہت پاکیزہ عورت، ایسی پاکیزہ عورت کہ جس عورت کی ذات میں، اس کی پاکیزگی میں اگر کوئی شک بھی کرے تو اس انسان کا ایمان خطرے میں پڑ جاتا ہے. ایسی پاک عورت کہ جن کے پاک ہونے میں اگر کوئی شک بھی کرے تو ایمان خطرے میں پڑ جاتا ہے. جس عورت کا پاک ہونا خود اللہ تعالی نے اس صورت میں بیان فرما دیا ہے, اور اللہ جس عورت کو پاک بتلا دے دے پھر کیا کہنا اس عورت کے پاک ہونے میں. اور وہ ہیں ہم سب کی اماں جان, تمام مسلمانوں کی اماں حضرت عائشہ صدیقہ رضی اللہ تعالی عنہا, ام المؤمنین حضرت عائشہ صدیقہ رضی اللہ تعالی عنہا. ان کا ایک عجیب و غریب قصہ بھی اللہ نے اس صورت میں بیان فرمایا, وہ قصہ بھی انشاءاللہ اس صورت میں آئے گا. تو بڑے زبردست مسائل, قاعدے قانون اور بہت پاکیزہ واقعات اور قصے اللہ نے اس مبارک صورت میں بیان فرمائے ہیں. اللہ کے فضل و کرم سے ہم رمضان کے مبارک مہینے میں اس کو شروع کر رہے ہیں. رمضان قرآن کا مہینہ ہے, اللہ اپنی مہربانی سے عافیت کے ساتھ اس سورت کو مکمل فرمائے اور ہم سب کو اس سورت کے اندر جو پاکیزہ باتیں بیان کی گئی ہے اس کو سیکھ کر کے اپنانے کی اور بیان کرنے کی, زندگی میں لانے کی اللہ ہمیں توفیق عطا فرمائے. سب سے پہلی آیت, پہلی آیت میں اللہ تعالی نے ہم کو ایک خاص بات سمجھائی ہے, وہ ہماری سوچ اور ہمارے دماغ کو تیار کر رہے ہیں آگے والی بات کو سمجھنے کے لیے. کہ دوسری آیت میں بہت سخت بات آ رہی ہے اللہ کی طرف سے, بہت کڑک بات آ رہی ہے, تو کہ اس سخت اور کڑک بات کو آدمی سمجھنے کے لیے تیار ہو جائے اس کے لیے پہلی آیت کے اندر ہمارا دماغ, ہماری عقل کو سمجھایا جا رہا ہے. اس کو اردو میں تمہید کہا جاتا ہے کہ آگے جو بات آ رہی ہے اس کو دماغ میں اتارنے کے لیے تمہید باندھی جا رہی ہے, تیاری کی جا رہی ہے دماغ کی. اللہ تعالیٰ فرماتے ہیں کہ ایک ایسی صورت ہے کہ ہم نے خود اتاری ہے, انزلناها, ہم خود اس کو اتار رہے ہیں. حالانکہ تمام ایمان والوں کا عقیدہ ہے کہ پورا قرآن اللہ کا اتارا ہوا ہے, ہم سب یہ عقیدہ رکھتے ہیں کہ پورا قرآن اللہ کا بھیجا ہوا ہے, لیکن پھر بھی یہاں اللہ تعالیٰ اسپیشل بیان فرما رہا ہے کہ دیکھو آگے جو بات آ رہی ہے بہت سخت بات ہے, ایسا مت سمجھنا کہ یہ کسی انسان کی ہے, وہ بات بھی ہماری اتاری ہوئی ہے. سورۃ انزلناها. دوسری بات فرمائی وفرضناها. اس سورت میں جو قانون, جو قاعدے, جو مسئلے مسائل بیان کیے جا رہے ہیں یہ بھی اللہ فرماتے ہیں کہ ہم نے بیان کیے ہیں, ہم نے مقرر کیے ہیں, हमने उसको नक्की किए हैं, हमने तय किए हैं। हालांकि हम सब जानते हैं कि ये कुरान में जितने भी मसाइल हैं ये किसी इंसान के बनाए हुए नहीं हैं, बल्कि अल्लाह के बनाए हुए हैं। जिसको हम आज की नई जबान में कहते हैं मुस्लिम पर्सनल लॉ, मुसलमानों के अपनी जिंदगी के कानून। और हम दुनिया की गवर्नमेंटों को, हुकूमतों को यही समझाते हैं कि हमारे कुरान के अंदर जो कानून बयान किए गए हैं ये किसी इंसान के नहीं हैं, बल्कि ये अल्लाह के बनाए हुए कानून हैं। और उसमें कोई इंसान तब्दीली नहीं कर सकता, चेंजिंग नहीं कर सकता, अपनी तरफ से उसमें कोई मिलावट आगे पीछे नहीं कर सकता, ये अल्लाह के कानून है। तो दूसरी बात फरमाई कि आगे बहुत सख्त कानून हम बयान कर रहे हैं, ये भी हमारा ही बयान किया हुआ है, वफरदनाह। और तीसरी बात फरमाई वअनज़लना फीहा आयातिम बय्यिनात, हमने खुले खुले यानी ओपन ओपन खोल करके हमारे मजहब के, हमारी शरीयत के मसले तुमको बतला दिए। देखो अल्लाह का बयान का अंदाज देखो, कैसे अल्लाह फरमा रहे आयातिम बय्यिनात, हम साफ साफ बातें तुमको बतला रहे हैं, एकदम ओपन करके हम तुमको हमारी शरीयत के मसले बतला रहे हैं। और क्यों ऐसा कर रहे हैं अल्लाह ताला, क्या हिकमत है इसके पीछे? फरमाया कि लअल्लकुम तज़क्करून, का हम इतने ओपन इतने खुल के मसले इसलिए बतला रहे हैं ताकि तुम समझ जाओ, सीख लो और उस पर अमल करो। तीनों चीज आ गई तज़क्करून में, समझ भी लो। तब गोल गोल बात बतलाते हैं वो जल्दी समझ में नहीं आती, इसलिए कहा हम ओपन बातें बतलाते हैं, अल्लाह फरमाते हैं। और इसलिए ओपन बतलाते हैं ताकि तुम बराबर समझ लो, समझ के सीख लो और सीख के तुम अमल कर लो। इस पर अमल करोगे तो तुम्हारा समाज, तुम्हारी सोसाइटी, तुम्हारा माशरा, तुम्हारा माहौल पाक हो जाएगा गंदगियों से, बुराइयों से। अब वो क्या अहकाम है, क्या मसाइल है, पूरी तफसील है। पहली बात सुनो, अज़ानियतु वज़ानी फजलिदु कुल्ल वाहिदिम मिन्हुमा मिअत जल्दा, ये हो गया पहला ओपन कानून। इसको समझने से पहले कुछ दो चार बातें समझो। हजरत उमर रजी अल्लाह तआला अन्हु इरशाद फरमाते थे अल्लिमु निसाअकुम सूरतन नूर, कि तुम तुम्हारी औरतों को सूरे नूर सिखाओ, यानी ये सूरत सिखाओ। इसमें ज्यादातर मसले दोनों के हैं, मर्द और औरत दोनों की पर्सनल लाइफ के बहुत से मसले हैं। इसलिए हजरत उमर फरमाते थे कि तुम्हारी औरतों को सूरे नूर खास तौर पर सिखाओ। पहली बात यह कि जीना करना اتنا خطرناک کام ہے کہ اگر کسی کو پتہ چل جائے کہ فلانے آدمی نے میری بہن سے، میری بیٹی سے، میری ماں سے نعوذ باللہ زنا کیا ہے، تو انسان اس کے ساتھ لڑنے مرنے کے لیے تیار ہو جاتا ہے کہ اچھا اتنی ہمت کر لی، میری بیٹی سے اس نے خراب کام کیا، میری ماں سے خراب کام کیا، میری بہن سے خراب کام کیا، انسان کو غصہ آ جاتا ہے، اور خراب کام کرنے والے کے ساتھ مرنے مارنے کے لیے آدمی تیار ہو جاتا ہے۔ یہ بہت خطرناک چیز ہے، کسی کی بیٹی پر، کسی کی بہن پر، کسی کی ماں پر، کسی کی بہو پر غلط نظر اٹھانا، یہ مرڈر کے جو کیس ہوتے ہیں اس میں بہت سارے کیسوں کی بنیاد یہی زنا ہوتی ہے، بلاتکار ہوتی ہے۔ دوسری بات سمجھو، زنا اتنا خطرناک کام ہے کہ اس کی وجہ سے انسان کا نسب یعنی خاندان محفوظ نہیں رہتا ہے۔ دیکھو ہم سب کا ایک نسب نامہ ہے، ہم کو پوچھے کوئی تمہارے ابا کون، ہم پھٹ سے کہیں گے فلانے میرے ابا، کہ تیری ماں کون، کہ فلانی میری ماں، کہ تیرے دادا کون، کہ فلانے میرے دادا۔ یہ نسب کہلاتا ہے، اس کو ہم نسب کہتے ہیں عربی میں، اردو میں، جس کو گجراتی میں ونشاولی کہتے ہیں، ونشاولی۔ یہ نسب اللہ کی بہت بڑی نعمت ہے کہ ہمارا یہ باپ، یہ دادا، یہ پردادا، یہ بہت بڑی نعمت ہے۔ قرآن میں اللہ نے اس کو نعمت بتلایا، هُوَ الَّذِي خَلَقَ مِنَ الْمَاءِ بَشَرًا فَجَعَلَهُ نَسَبًا وَصِهْرًا۔ اللہ تعالیٰ نے انسان کو ناپاک منی سے پیدا فرمایا اور پھر دو نعمتیں عطا فرمائے، ایک تو خاندان والی نعمت عطا فرمائے کہ یہ تمہارا باپ ہے، یہ تمہارا دادا ہے، یہ تمہارا پردادا ہے، اور دوسری نعمت بتلائی سسرالی رشتہ، یہ بھی اللہ کی بہت بڑی نعمت ہے، سسرالی رشتہ بھی۔ اس لیے تو ہم اس کو جنت نگر کہتے ہیں۔ کسی کو پوچھو، ایک جگہ ایک گش میں گئے، پوچھا تمہارا ابا کہاں، دادا جنت نگر گئے ہیں۔ کہ دنیا میں جنت نگر کہاں، میرے نانا کے یہاں گئے ہیں۔ تو سسرال کو لوگ جنت نگر کہتے ہیں، یہ بھی اللہ کی بہت بڑی نعمت ہے سسرال کا ہونا۔ جن کو یہ نعمت نہیں ملی ہے ان کو پوچھو، میں تو ان ملکوں میں جایا کرتا ہوں جہاں دونوں نعمت سے لوگ محروم ہیں، نہ خاندان ہے نہ سسرال ہے۔ جو ہاتھ میں آیا وہ بیوی، اور جو ہوا وہ بچہ، کوئی نعمت نہیں۔ کہ کون تمہارا باپ، تو کہا ہم کو نہیں معلوم ہمارا باپ کون، ماں معلوم ہے کون میری ماں ہے، باپ معلوم نہیں۔ یہ زنا کی اولاد ہے، نسب نہیں ہے، خاندان نہیں ہے، ونش نہیں ہے، باپ نہیں ہے، یہ بہت بڑی محرومی ہے۔ کہا یہ میری ماں ہے لیکن باپ کون مجھے معلوم نہیں۔ اور حدیث میں ہے قیامت سے پہلے دنیا میں زنا کی اولاد زیادہ ہو جائے گی، زنا کی اولادیں بڑھ جائے گی. روز اخبار میں آتا ہے کہ باغیچے میں سے بچہ ملا، گارڈن میں سے بچہ ملا، راستے پر سے بچہ ملا، اناتھ آشرم میں لے جا کے اس کو چھوڑ دیا، شیشو گھر گھر بنے ہوئے گورنمنٹ کے، چلڈرن ہاؤس بنے ہوئے، وہاں لے جا کے چھوڑ دیا پولیس نے وہ بچے کو. ایسے بچوں کی تعداد بڑھ رہی ہے، یہ قیامت کی نشانی ہے. تو یہ نعمت ہے نسب اور خاندان، اور زنا بڑھے گا تو نسب کی نعمت سے لوگ محروم ہو جائیں گے. آدمی شرماتا ہے کہ تیرا باپ کون ہے. میرے بھائیوں، اللہ ہمارے سماج کو پاک رکھے. میں بہت دکھ کی باتیں آپ کو بتلا، ایک ملک میں ہمارا جانا ہوا تو وہاں کے جو لوگ ہیں جنرل، کچھ لوگ ایسے ملے سینکڑوں کی تعداد میں، سینکڑوں کہ جو کالے رنگ کے بھی نہیں ہیں، گورے رنگ کے بھی نہیں ہیں، اور اپنے انڈین رنگ کے بھی نہیں ہیں. وہ ملک کالے لوگوں کا، بہومتی میجورٹی کالے لوگوں کی. اپنے انڈین لوگ وہاں بزنس کے لیے گئے ہوئے، کچھ گورے لوگ بھی یوروپ کے، لیکن کچھ لوگ ایسے کہ نہ کالے نہ گورے نہ انڈین، مکس کلر میں، ایسے سینکڑوں لوگ. اور ایسی قوم کو وہ کلرڈ کہتے ہیں، کلرڈ پیپل. میں نے کہا یہ کون لوگ ہیں؟ تو جواب یہ ملا کہ ہمارے انڈین لوگ، اس میں مسلمان بھی آ گئے، جو یہاں کام کرنے آئے، بزنس کرنے آئے، کاروبار کرنے کے لیے آئے، کہ یہاں کی یہ کالی عورتوں کے ساتھ زنا کرتے ہیں اور اس کے نتیجے میں یہ بچے پیدا ہوئے. اور ایسے ایک دو نہیں، سینکڑوں. اب وہ بچوں کے بچے ہو گئے، بڑے بڑے ہو گئے، کیونکہ دادا پر دادا جو گئے تھے انہوں نے ایسے گناہ کیے، ان کی یہ نسل ہے سب. اور ان کی اٹک، ان کی سرنیم وہ سب ہے جو ہمارے دکشن گجرات کے مسلمانوں میں عام ہے. یہاں کے جو سرنیم یہاں ہے وہ ان کی سرنیم ہے، یہ کلرڈ پیپل لوگوں کی سینکڑوں کی تعداد میں. یہ زنا کی نحوست ہے کہ نسب اور خاندان سے لوگ محروم ہو جاتے ہیں. تیسری بات سمجھو، آج دنیا کے اندر جتنے فتنے اور فساد ہے اس کی دو بنیاد ہے، دو وجہ ہے اس کی فتنے فساد کی. ایک فتنے کی بنیاد ہے مال دولت روپیہ پیسہ، اسی کے لیے خون ہوتے ہیں، اسی کے لیے مارا ماری ہوتی ہے، اسی کے لیے جھوٹ ہوتا ہے، اسی کے لیے دھوکہ ہوتا ہے، پیسہ مال. اور فتنے کی بہت بڑی بنیاد اس زمانے میں عورتیں ہیں، زنا ہے. یہ زنا یہ بھی فتنے کی بہت بڑی بنیاد ہے. کا ڈبل مرڈر کیس چل رہا ہے اپنے یہاں سورت کے کورٹ میں، بہت پرانا، اس کی بنیاد یہی زنا ہے. ٹریپل مرڈر کیس ہوتے ہیں کا بنیاد ہے زنا. یعنی پورے سماج کا سکون چین ختم کس بنیاد پر؟ زنا کی بنیاد پر. کا جوان جوان لڑکے رات کو آدھی آدھی رات گھر لوٹ کے آتے ہیں، کہاں گئے؟ جوان لڑکیاں آتی آدھی آدھی رات میں، کہاں جا کر آئی؟ ہزاروں روپیے اڑا رہے ہیں، کیوں اڑا رہے ہیں؟ میک اپ میں، فیشن میں، نئے نئے اسٹائلسٹ کپڑوں میں پیسے خرچ ہو رہے ہیں، کیوں خرچ ہو رہے ہیں؟ गाड़ियां मोबाइल आम है, क्यों है? ये सब की बुनियाद है जिना, सब की बुनियाद जिना है। इतना खतरनाक ये जुर्म है, ये एक गुना नहीं अपने साथ पचासों गुना लेके चलता है। ये सब उसकी ब्रांचेस है, शाखें हैं इसकी, डालियां हैं, एक गुना के साथ पचासों गुना लगे हुए हैं। इतना खतरनाक ही गुना है। और चौथी बात समझो, इस गुनाह के नतीजे में, जिना के नतीजे में पाक दामनी, इफ्फत और सही कैरेक्टर बाकी नहीं रहता, वो बर्बाद हो जाता है। लोग सीधी उंगली उठाते हैं, कौन सा आदमी है का वो तो ऐसा, सीधी उंगली उड़ जाती है। पाक दामनी खत्म, इफ्फत खत्म, कैरेक्टर खत्म, चाल चलगत खत्म, धब्बा लग जाता है इंसान की जिंदगी पर, मर्द हो कि औरत हो। बहुत खतरनाक है ये गुनाह। और देखो, अल्लाह ने औरत की जात में हया और शर्म रखी है, उसकी फितरत में, उसकी तबीयत में अल्लाह ने हया और शर्म रखी है। अगर एक औरत अपनी हया और शर्म को संभाल लेवे तो दुनिया में से जिना के किस्से ही तकरीबन तकरीबन बंद हो जाए। अक्सर किस्से जिना के बंद हो जाए अगर औरत अपनी हया शर्म को संभाल लेवे। इसलिए कि जहां जबरदस्ती जिना होता है, रेप होती है, बलात्कार होते हैं, उसकी वजह भी क्या होती है कि एक लड़की बन ठन के फैशन करके निकलती है, उसके ऊपर रेप होता है, उस पर बलात्कार होता है। अगर वो अपने आप को बुरके में रखती, पर्दे में रखती, घूंघट में रखती, हया शर्म में रखती तो रेप और बलात्कार का किस्सा नहीं होता। उसने अपने कुदरती हुस्न की पब्लिसिटी की लोगों के सामने। अल्लाह ने जो उसको खूबसूरती दी थी उसको लोगों के सामने शो किया उसका, तो उसी के नतीजे में जिना हुआ, रेप हुआ, बलात्कार हुआ। इसलिए अगर औरत जात अपने आप को हया में रखे, शर्म में रखे, पर्दे में रखे, संभाल के रखे तो इंशाल्लाह दुनिया में से जिना के किस्से खत्म हो जाएंगे। इसलिए आयत में अल्लाह का अंदाज देखो क्या फरमाते हैं, अज़ानियतु वज़ानी। पहले औरत को अल्लाह ने बयान फरमाया अज़ानियतु वज़ानी, जिना करने वाली औरत, और फिर फरमाया जिना करने वाला मर्द। अल्लाह ने पहले नंबर पर औरत को रखा, मर्द को दूसरे नंबर पर रखा। बड़ी हिकमत है उसमें कि अगर औरतें अपने आप को पर्दे में रखती, शर्म में, हया में रखती तो दुनिया में जिना के किस्से नहीं होते। और जहां चोरी का बयान है कुरान में, वहां अल्लाह ने क्या मर्द को पहले नंबर पर रखा, औरत को दूसरे नंबर पर रखा। अस्सारिकु वस्सारिकतु फक़तु अयदीहुमा, चोरी करने वाला मर्द, चोरी करने वाली औरत, मर्द को पहला नंबर दिया। इसलिए कि मर्द चोरी ज्यादा करते हैं, औरत कम करती है। और जहां जिना का बयान आया अल्लाह ने औरतों को पहले नंबर पर रखा, मर्द को दूसरे नंबर पर रखा। बड़ी हिकमत है उसमें कि अगर औरतें अपने आप को शरई पर्दे में रखे, हया में रखे, शर्म में रखे तो इंशाल्लाह जिना के वाकयात नहीं होंगे। अब इसके बाद समझो सजा क्या, सजा क्या होगी। दो तरह की सजा है, तकरीबन हर गुना की दो तरह की सजा है। एक सजा दुनिया में, एक सजा मरने के बाद। मरने के बाद की सजा वो हदीस में आई है, जिना करने वालों को जहन्नम में जलाया जाएगा, उनकी शर्मगाह में से एक बदबू निकलेगी बहुत खतरनाक। और मेराज की रात में हमारे आका हजरत मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने देखा कि कुछ मर्द है, कुछ औरतें हैं, उनके सामने दो बर्तन में गोश्त है, एक बर्तन में खुशबू वाला है, पाकीजा है, और दूसरे बर्तन में शराब सड़ा हुआ बदबू वाला है। कई मर्द और औरतें खुशबू वाला पाकीजा अच्छा गोश्त नहीं खाते, सड़ा हुआ बदबू वाला कीड़े वाला खाते हैं। हुजूर तो रहमतुल आलमीन थे, नरम दिल थे। ये मंजर देखा तो जिब्रील को पूछा, जिब्रील ये कौन लोग हैं? तो जिब्रील ने बतलाया कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम, ये वो मर्द और औरतें हैं जो दुनिया में जिना करते थे। जिना करने वाले मर्द, जिना करने वाली औरतें, घर में बीवी है उसको छोड़ के दूसरी जगह जाते थे, शोहर है उसको छोड़ के दूसरे मर्दों से ताल्लुक रखती थी। का ये सजा बरज़ख में होगी और जहन्नम की सजा अलग। अल्लाह हमारी हिफाजत फरमाए। ये तो वहां की सजा है, दुनिया में क्या सजा होगी? दुनिया में दो तरह की सजा है। एक सजा है पर्सनल और एक सजा है इज्तिमाई, सामूहिक सजा। जिना के ऊपर सामूहिक सजा ये है, इज्तिमाई सजा ये है कि जिस जगह पर जिना ज्यादा होते हैं उस जगह के ऊपर जलजले आते हैं, धरती कंप आते हैं खतरनाक। और उस जगह पर ऐसी ऐसी बीमारियां और रोग आते हैं कि जमाने के डॉक्टर लोग उसकी दवा नहीं कर सकते। ये सामूहिक सजा है कि भाई जिना हो रहा है, लड़के लड़कियां एक दूसरे को छेड़ रहे हैं, तुम वड़िंग लोग देख रहे हो फिर भी नहीं बोलते, आंख बंद करते हो, चलो सजा में सब शामिल हो जाएंगे, अल्लाह की सजा सबको आएगी। तुमने क्यों आंख मिचोलिया की? वो गुनाह करते थे, तुम वड़िंग थे, तुमको रोकना चाहिए, क्यों नहीं रोका तुमने? जानबूझ के क्यों तुमने आंख बंद की? जानने के बावजूद क्यों तुमने चलने दिया उनको? अल्लाह की सजा सब पर आएगी, धरती कंप आएंगे, और ऐसी बीमारी आएगी डॉक्टर लोग उसका इलाज नहीं कर सकेंगे। आज एड्स है, कैंसर है, कोई दवा नहीं, एड्स की भी नहीं, कैंसर की भी नहीं। अल्लाह हमारी हिफाजत फरमाए ऐसी मोहलिक बीमारियों से, अपने अजाब से, और जो है अल्लाह उनको शिफा आफियत अता फरमाए। ये तो हो गई सामूहिक और इज्तिमाई सजा। पर्सनल सजा क्या होगी? इन्फिरादी सजा क्या होगी? अल्लाह ताला इस आयत में इन्फिरादी सजा बयान फरमाते हैं, फजलिदू कुल्ल वाहिदि मिन्हुमा मिअता जल्दा। जिना की सजा में तदरीज है, यानी आहिस्ता आहिस्ता चेंजिंग हुई है, जैसे शराब में। कुरान में पहले अल्लाह ताला ने यह बयान फरमाया कि जो मर्द और जो औरतें जिना करे उनको जेल में बंद करो, कुरान में है, कैद करो उनको, जेल में बंद करो। और काजी साहब यानी जज, काजी मीनिंग जज,
قاضی صاحب جو مناسب سمجھے ان کو سزا دے دے, سپاٹے مارے, ڈنڈے مارے, جتنے مارے قاضی صاحب مارے ان کو. یہ اللہ نے پہلے بیان فرمایا. کچھ زمانہ گزرنے کے بعد دوسرا حکم آیا, پھر حضور نے اپنے عمل سے ایک تیسرا رستہ بتلایا, تیسری سزا بتلائی. پھر کیا فائنل سزا ہوئی؟ یہ فائنل قانون اسلام کا کہ اگر زنا کرنے والا مرد یا عورت کنوارے ہیں, ان کی شادی نہیں ہوئی ہے, کنوارے ایسا کام کرے تو ان کو کیا کرنے کا؟ دونوں کو سو سو سپاٹے مارنے کے, مئت جلدہ, چابک سو سو مارنے کے ان کو چمڑے کے. اور پھر قاضی صاحب کو ایسا لگے تو ان کو تڑی پار کر دے وے, جلا وطن کر دے وے, یعنی شہر سے نکال لے کے جاؤ, تم کو ایک سال, دو سال, تین سال اس شہر میں آنے کا نہیں, تم ہمارے شہر کے ماحول کو بگاڑتے ہو, تڑی پار کی سزا. یہ قاضی صاحب کو ٹھیک لگے تو دے وے. تو کنوارا مرد, کنواری عورت اگر زنا کرے تو ان کو سو سو سپاٹے مارو, اور اگر شادی کرنے کے بعد کوئی زنا کرے, مرد کی شادی ہو گئی یا عورت کی شادی ہو گئی اور اس نے زنا کیا, تو قرآن حدیث میں نبی کریم صلی اللہ علیہ وسلم نے اس کی سزائے بیان فرمائی کہ ایسے مرد اور عورت کو پتھر مار مار کے مار ڈالنے کا, زندہ نہیں رہنے دینے کا, پتھر مارو. اور آپ اندازہ لگاؤ کہ اللہ کے نبی تو رحمت تھے, رحمت للعالمین تھے, لیکن حضور نے خود یہ سزا کی. ایسا قصہ ہوا مدینہ میں, تو حضور نے کیا کیا؟ جنہوں نے یہ کام کیا تھا ان کو میدان میں نکالا, کھلے میدان میں, یعنی یہ سزا چھپ چھپ کے نہیں دینے کی, اوپن دینے کی, تاکہ سب کو پتا چلے کہ اس گناہ پر کیا سزا ہوتی ہے. حضور نے میدان میں نکالا, سب مسلمانوں کو بلایا, آؤ سب آؤ, جس طرح نماز میں صف لگاتے ہیں اس طرح صف لگانے کی, اور آگے وہ زنا کرنے والے مرد کو عورت کو کھڑا کرنے کا, اور ہاتھ میں لوگ پتھر لے رہے, اور نماز کی صف کی طرح لائن میں آ کر کے ایک کے بعد ایک صف, ایک صف مارے چلی جاوے, دوسری صف مارے چلی جاوے, سب آ کر کے لائن سے ان کو پتھر ماریں گے یہاں تک کہ وہ مر جائے, وہاں تک پتھر مارنے کے. یہ حضور نے حکم دیا اور خود کر کے دکھلایا حضور نے, پتھر مار کے ان کو مار ڈالو, ان کو زمین پر جینے کا کوئی حق نہیں ہے جو سماج میں معاشرے میں گندگی پھیلاوے, ایسا بے حیائی کا کام کرے. اور آگے اللہ نے کیا فرمایا؟ وَلَا تَأْخُذْكُمْ بِهِمَا رَأْفَةٌ فِي دِينِ اللَّهِ إِن كُنتُمْ تُؤْمِنُونَ بِاللَّهِ وَالْيَوْمِ الْآخِرِ. دیکھو ابھی آپ کے دل پہ کیسی چوٹ لگی کہ اچھا پتھر مار کے مار ڈالنے کا, کیسی ایک دم دل پہ ایک بجلی جیسی لگتی ہے. اب سنو اللہ کا حکم, اللہ فرماتے ہیں اگر تمہارے دلوں میں اللہ پر ایمان ہے, قیامت پر ایمان ہے, تم مومن ہو, مسلمان ہو, تو اس سزا کے دینے میں تمہارے دل میں نرمی اور محبت نہیں آنی چاہیے. دیکھو اللہ کتنے غصے میں ہے, سوچو. اگر تم میں ایمان ہے تو یہ سزا دینے میں دل میں آہ نہیں آنی چاہیے, ارے بیچارے کو مار ڈالا, یہ نہیں آنا چاہیے. یہ بیچارہ نہیں ہے, اس نے پورے سماج کو گندا کیا ہے. یہ حکم ہے اللہ کا, कि उसको मारते वक्त सपाटे मारो कुंवारे को 100, और शादी वाला जीना करे पत्थर मार के मार डालो, और ये सजा देते वक्त तुम्हारे दिल में रहम नहीं आनी चाहिए। क्या मतलब हुआ कि ईमान है तो इस सजा के देने में कोई रहम नहीं आना चाहिए। जैसे उसने खतरनाक काम किया उसकी सजा भी खतरनाक होनी चाहिए। पूरे समाज को उसने गंदा किया है, पूरे समाज को उसने बर्बाद किया है, अल्लाह कितने नाराज है सोचो। आगे एक और बात, इसीलिए तो मैंने कहा था ना अल्लाह खुल्लम खुल्ली बात फरमा रहे, वलियशहद अज़ाबहुमा ताइफतुम मिनल मुमिनीन का, ये सजा जब देंगे तो का छुप छुपा के मत देना। अल्लाह का हुक्म है कि कुरान का कानून है, हदीस का हुक्म है, तो कहीं जाके छुप के इनको मार डालो सपाटे मार लो नहीं। मालदार का बेटा करे कि गरीब का करे, कोई भी करे, उसको भरे मजमे में लाओ, सबके बीच में लाओ, और सबके बीच में ला करके उसको ये सजा दो, ताकि आइंदा कोई ऐसा दूसरा गुनाह न करे, कोई दूसरा आदमी ऐसे काम की हिम्मत न करे। वलयशहद अज़ाबहुमा ताइफतुम मिनल मुमिनीन, मुसलमान का मजमा जमा करो, इकट्ठा करो मजमा, और सबके बीच में उनको सजा दो, ताकि दूसरों की आंख खुल जाए। अच्छा, यहूदियों ने क्या गड़बड़ की? यहूदियों ने ये गड़बड़ की कि जब कोई गरीब आदमी जिना करता था तो उनको तो ऐसे ही सजा देते थे, और मालदार आदमी जिना करे तो काजियों के पास, आलिमों के पास पैसे लेके जाते थे, थैली देते थे, ये थैली ले लो, पैसे ले लो, और जरा सजा हल्की कर दो, नहीं हमारी रुसवाई होगी, हमारा बच्चा मर जाएगा, हमारी बेटी मर जाएगी। और यहूदियों के जो आलिम और काजी लोग थे, उन्होंने पैसे लेकर के अल्लाह की शरीयत को बेच मारा। अच्छा अच्छा, चलो पैसे मिल गए तो उनके लिए जरा कानून सख्त नहीं बल्कि जरा नरम, के इनका मुंह काला कर दो, इनको गधे के बिठा के घुमा दो, थोड़े बहुत सपाटे मार दो, नहीं मार डालोगे तो भी चलेगा, यूं करके पैसे लेके अल्लाह का हुक्म बदल लेते थे, शरीयत बदल डालते थे। इसलिए तो पूरी तौरात किताब जो आसमान से आई थी, पैसों के चक्कर में पूरी तौरात किताब बदल डाली यहूदियों ने, अल्लाह की किताब को पूरी बदल डाली। यही काम ईसाइयों ने किया कि अल्लाह ने इंजील भेजी तो पैसों की लालच में पूरी किताब बदल डाली अल्लाह ताला की। और अल्हम्दुलिल्लाह मुसलमानों ने आज 1450 हो गए अल्लाह की किताब नहीं बदली, ये अल्लाह हिफाजत फरमाए, जैसी के वैसी रहने दी, वरना तौरात इंजील वो किताब भी आसमानी किताब थी, अल्लाह ने भेजी थी, लेकिन उनके आलिमों ने हाफिजों ने क्या काम किया, पैसे लिए और बदला, पैसे लिए और बदला, पैसे लिए आयत बदली, पूरी किताब जो है बदल डाली, कबाड़ा कर डाली इसको। ये हुक्म अल्लाह ने कुरान में बयान फरमा दिया। देखो चार गुना ऐसे हैं कि खुद अल्लाह ने उसकी सजा बतला दी, उसमें कोई कुछ नहीं कर सकता। चार गुना, एक जिना वो सुन लिया आपने, एक शराब पीने की सजा आ रही आगे उसमें कितनी सजा देने की, एक चोरी करने की सजा वो भी आगे आ रही क्या सजा देने की, और नंबर चार किसी औरत पर तोहमत लगाने की सजा, तोहमत लगाओ किसी पर उसकी सजा। ये चार सजा ऐसी है अल्लाह ने खुद बयान कर दी, हम अपनी तरफ से उसमें कुछ नहीं कर सकते। लेकिन ये मसला भी समझ लो कि ये जो दुनियावी सजा है उसको जारी करने के लिए इस्लामी निजाम चाहिए, हम अपने अपने तौर पर ये सजा दे सकते नहीं है, अपने तौर पर नहीं दे सकते, उसके लिए पूरा निजाम इस्लामी होना चाहिए।
इसलिए सऊदीया के अंदर ये सजा पर अमल होता है, वहां ये कानूनों पर अमल होता है। चोरी करते हैं तो जुमा के दिन स्टेडियम पर लाते हैं और लाकर के उसका हाथ काटते हैं पूरी पब्लिक के बीच में। जिना कोई करते पकड़ा जाता है तो स्टेडियम बने हुए, जिद्दा में मैंने खुद देखा है, वहां लाते हैं पत्थर मार के मार डालते हैं। कोई मर्डर केस में पकड़ा जाए, कत्ल में, किसास में, तो उसको भी लाते हैं पब्लिक के बीच में और वहां स्टेडियम पर लाके उसको जल्लाद मारता है सऊदीया में। तो इसके लिए इस्लामी निजाम चाहिए, निजाम हुकूमत चाहिए। हम खुद ये काम कर सकते नहीं इन सजाओं के वास्ते। और जितनी खतरनाक सजा है इसके लिए जाब्ता भी बहुत खतरनाक है कि जिना जब कोर्ट में आएगा तो ऐसे वैसे नहीं, चार गवाह चाहिए तब जाके साबित होगा। मैं चला जाऊं ऐसे रास्ते में चलते कि काजी साहब फुलाने ने जिना किया, इससे काम नहीं चलेगा। चार आदमी गवाह चाहिए आंख से देखने वाले। जितनी डेंजर सजा है इतनी डेंजर प्रोसीजर भी है केस चलाने की, इतनी डेंजर प्रोसीजर है। देखो चांद जैसा चांद, दो आदमी देखे मुफ्ती मजबूर है ऐलान करना पड़ेगा चांद हो गया। दो आदमी देख ले रहे दाढ़ी वाले शरीयत के मुताबिक, लेकिन जिना में दो आदमी गवाह ही दे रहे उससे काम नहीं चलता। वहां चार गवाह चाहिए और वो भी शहादत वाले जिन्होंने आंख से ये काम देखा हो, तो जाके सजा होगी वरना नहीं होगी। अल्लाह ताला हमारे समाज को ऐसी गंदगियों से पाक रखे, ऐसी बुराइयों से अल्लाह हमारे माशरे को पाक रखे। और अल्लाह सुबहानहु व ताला इफ्फत, पाक दामनी, हया और शर्म, इन दौलतों से हम सबको माला माल फरमाए। और जिना की गंदी नहुसत से अल्लाह ताला हमारे समाज को पाक और साफ रखे। देखो जिना करने वाला करता है और फिर बहुत सी मर्तबा उसके नुकसान कितने होते हैं। पिछले दिनों में हमारे शहर के अंदर एक किस्सा ऐसा हो गया था जिसकी वजह से पूरे शहर का अमन सुकून खतरे में पड़ जाता है। इसीलिए अल्लाह के वास्ते ऐसी हरकत मत करो, ऐसे काम मत करो। दुनिया में भी इसकी सजा खतरनाक है और आखिरत के अंदर भी इसकी सजा बड़ी खतरनाक है। अल्लाह ताला हम सबको ऐसे बुरे कामों से, तमाम मुसलमान भाइयों बहनों को ऐसे बुरे काम से बचने की तौफीक अता फरमाए।